This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
आजको कार्यक्रममा म देवी पोखरेल र विकास धमाला उपस्थित भइसकेका छौं र तपाईँलाई आज भरपूर मनोरञ्जन दिने प्रयासमा छौं आजको कार्यक्रममा भने तपाईँलाई आजको कार्यक्रम तपाईँले हामीलाई रेडियो अहिले 101.5 मेगाहर्जको तरङ्गमा सुन्न सक्नुहुन्छ भने अनलाइनमा radio.adelaide.edu.au मार्फत संसारभर लाइभ सुन्न सक्नुहुन्छ। यदि तपाईँले हामीलाई लाइभ सुन्न सक्नु भएन भने हाम्रो वेबसाइट युवा संसार.com सुन्न सक्नुहुन्छ। त्यहाँ पोडकास्ट गरिएका शोहरू सुन्न सक्नुहुन्छ भने सहकर्मी साथी इन्द्र अधिकारीको ब्लगमा पनि सुन्न सक्नुहुनेछ। त्यस्तै आइट्युन्सबाट पनि हामीलाई युवा संसार भनेर सर्च गरेर सुन्न सक्नुहुनेछ। तपाईँले हाम्रो कार्यक्रममा सहभागी बन्न चाहेमा हाम्रो हटमेल रहेको छ युवा.संसार@hotmail.com। त्यसै गरी हामीलाई फेसबुकमा पनि तपाईँहरूले केही सामग्रीहरू पठाउन सक्नुहुन्छ। तपाईँको केही मेसेजहरू छ भने पठाउन सक्नुहुन्छ। हाम्रो फेसबुक रहेको छ युवा संसार। त्यसै गरी हामीलाई फोन गरेर केही जानकारी दिनु पर्यो भने 83135000 यानि कि 83135000 फोन गरेर चाहिँ हामीलाई केही जानकारी गराउनुहोला। यदि साउथ अस्ट्रेलिया बाहिर तपाईँ बस्नुहुन्छ भने 08 लगाएर चाहिँ कल गर्नुहोला हामीलाई।
हजुर, हामीसँग आज धेरै नै आवश्यक र तपाईँहरूलाई मनपर्ने जानकारीमूलक कार्यक्रमहरू हामीसँग रहेका छन्। हामीसँग केही रिपोर्टहरू पनि रहन्छन् र त्यस पछाडि बासाको भर्खरै भएको एपेक्स काउन्सिल फर्मेसनको बारेमा पनि हामी जानकारी गराउनेछौँ। त्यस पछाडि हामीसँग केही लाइभ इन्टरभ्यू पनि रहनेछ र त्यसका साथसाथै गीत संगीत तपाईँहरू हामीसँग छँदैछ।
आज विशेष गरेर विकास बढी चाहिँ स्थानीय स्युजहरूमा चाहिँ फोकस गर्ने जस्तो हामीलाई हाम्रो कार्यक्रमको रूपरेखा रहेको छ होइन। हामीले यहाँ साउथ अस्ट्रेलिया र अस्ट्रेलियामा विशेष गरेर चाहिँ हामीले फोकस रहेर आजको कार्यक्रम बनाएका छौँ होइन।
हजुर, हामी स्थानीय रूपमा स्थानीय जानकारीहरूको साथसाथै गीत संगीत पनि हामीसँग छँदैछ। कार्यक्रम शुरू गर्नुभन्दा अगाडि हामीसँग कुन गीत छ देवी?
हामीसँग अहिले प्रथम सांगीतिक कोसेलीका रूपमा यस कुमारको सुमधुर आवाजमा मायाको टोली चढ्दै भन्ने गीत हामीले ल्याएका छौं र यो गीत पश्चात हामी कार्यक्रमका मुख्य खुराकहरू लिएर तपाईँको लागि आउनेछौ।
हजुर,
सान घर मा मैरा जाती प्यारी मन कहिले आजो तिमी भइदेऊ है पानी होला यो मन कहिले आजो तिमी भइदेऊ है पानी बसौँला सानै घरमा मैला जातिनी रानी
कस्तो सुमधुर गीत विकास मायाको डोलीमा चढाई लैजाउला म बनौला राजा तिमी बनौला रानी होइन यस कुमार र पवित्र परियारको आवाजमा हामी एउटा सुमधुर गीत प्रस्तुत गर्दैछौँ तपाईँहरूको लागि गरिसक्यौं श्रोताहरू हामी अब कार्यक्रमका मुख्य खुराकहरू तपाईँलाई दिन गइरहेका छौं हामीसँग पहिलो रहेको छ युवा सम्बन्धित समाचारको संगालो युवा गतिविधि प्रस्तुत गर्छौं विकास
हजुर हामीसँग युवा गतिविधि लिएर हामी उपस्थित भइसकेका छौं र पहिलो युवा गतिविधिको रूपमा मेरो हातमा परेको छ साउथ अफ्रिकामा इयर 10 भन्दा कम पढेका र अन्य कुनै प्रकारको तालिम नलिएका युवाहरूमा बेरोजगारी बढ्दै गएको छ स्ट्याटिस्टिक्स एसएले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार 13.7% अर्थात 32 लाख युवाहरू देशमा बेरोजगार गरेका छन् सन् 2008 यता साउथ अफ्रिकाका करिब 4 लाख युवाले मात्र रोजगारी पाएका छन् कम पढेका र अन्य कुनै पनि सिप नभएका 18 देखि 29 वर्षका युवा युवतीलाई काम दिन रोजगारदाताहरू हिचकिचाउँछन् बेरोजगार युवा युवती मध्ये 60% इयर 10 भन्दा कम पढेका छन्
पाकिस्तानको लयारी क्षेत्रका युवाहरू देशमा बढ्दो हिंसाका घटनालाई कसरी कम गर्ने भन्ने अभियानमा लागेका छन् युथ फर एजुकेशन लर्निङ एण्ड लिडरसिप र स्ट्रेङथनिङ पार्टिसिपेटरी अर्गनाइजेशन नामक दुई युवाका संस्थाहरूले संयुक्त रूपमा शुरू गरेको यो अभियानले देशमा बढ्दो हिंसाका कारण खोज्ने बताएको छ हिंसाका कारण लयारीका युवाहरू सो क्षेत्र छाडेर हिँड्न थालेका छन् ती नयाँ संस्थाहरूको युवालाई गाउँ छोड्नुको बदला हिंसाको अन्त्यका लागि काम गर्न आह्वान गर्ने रहेका छन् उनीहरूले राजनैतिक खिचातानीका कारण लयारीमा हिंसा बढेको बताए
भारतको फोर्टिस एस्कोर्ट्स हट इन्स्टिट्यूशनले गरेको एउटा नयाँ अध्ययनका अनुसार 25 वर्ष मुनिका युवा युवतीहरू कोरोनरी आर्टरी डिजिजको संक्रमणको खतरामा रहेका छन् गत 12 वर्षको अवधिमा यो रोगको शिकार बन्नेहरूको संख्या दोब्बरले बढ़ेको छ अक्सिजन र शरीरलाई चाहिने अन्य पोषण तत्व शरीरका मसिना नसा वा आर्टरिस र भेसल्स मार्फत प्रवाह हुने गर्दछ यो प्रक्रिया रोक्ने रोगलाई कोरोनरी आर्टरी डिजिजेस भनिन्छ यसले हार्ट एट्याक अथवा हृदयघात निम्त्याउँदछ स्टेट अफ दि इण्डियन हार्ट नाम दिएको सो अध्ययन रिपोर्टमा भनिएको छ बढ्दो तनाव धेरै समय बसेर बित्ने जीवनशैली र अस्वास्थ्य खाना रोगका कारण हुन् बढ्दो चुरोटको सेवन पनि रोग फैलिनुको अर्को कारण हो
हेबिटेट फर ह्युमेनिटीले एसियामा गरीबहरूका लागि सस्तो घर बनाउने अभियानमा युवाहरूलाई जुट्न आह्वान गरेको छ झन्नै 25,000 युवाहरू यो घर बनाउने अभियानमा जुट्ने भएका छन् भने अरू 1 लाखले सामाजिक सञ्जाल मार्फत यस्तो सस्तो घरको बारेमा सचेतना जगाउनेछन्। हेबिटाट युथ बिल 2014 नामक दिएको यो अभियान एसिया पेसिफिकमा रहेको गरिबी निवारणका लागि केन्द्रित रहनेछ। अभियान गत 3 वर्षदेखि जारी भए पनि यो साल खास रूपमा युवाहरूलाई संलग्न गराइनेछ। अबको 3 महिना युवाहरू एसिया पेसिफिक गरी फण्ड रेजिङ एक्टिभिटिजमा संलग्न हुनेछन् भने मे महिनाको 3 तारीक यी युवा युवती एसिया पेसिफिक क्षेत्रका कयौं देशमा घर बनाउन जुट्नेछन्। यो अभियान खास गरी बंगलादेश, चाइना, कम्बोडिया, इण्डिया, इण्डोनेसिया, जापान, मंगोलिया, नेपाल, फिलिपिन्स, साउथ कोरिया र थाइल्याण्डमा केन्द्रित हुनेछ। गत वर्ष यस्तै अभियानमा हेबिटाटले 1 लाख भन्दा बढ़ी भोलिन्टियर्सको सहयोगमा 6 देशका 42 ठाउँमा 700 वटा सस्तो मूल्यका घरहरू बनाएका थिए।
बुटनिस युथ ग्रुपले सल्सबरी हाई स्कूलको रंगमञ्चमा फेब्रुअरी 28 तारीकको दिन रिग्रेट नामक नाटक देखाउने भएको छ। नेपाली भूटानी युवा समुदायप्रति लक्षित रहेको नाटकमा बुटनिस युथ ग्रुपका सदस्यहरूले अभिनय गरेका छन्। नाटकको लेखन देवी पोखरेल र इन्द्र अधिकारीले गरेका छन् भने निर्देशन लेखक अधिकारीले नै गरेका छन्। नाटकका लागि संगीत सुशील निरोलाले दिएका छन्। नाटकमा सीता दुलाल, युनिसा समाल, विशाल अधिकारी, पवन अधिकारी, विवश घिमिरे, विष्णु दाहाल, गीता अधिकारी, सम्झना माझी, शिव बजगाई र राज बजगाईले अभिनय गरेका छन्। आयोजकका अनुसार सो कार्यक्रममा बुटनिस अस्ट्रेलियन एसोसिएशन अफ साउथ अस्ट्रेलिया भाषाको युथ प्रोजेक्ट अन्तर्गत हो। यसलाई युथ कनेक्टले सहयोग गरेको छ र श्रोता मित्र यसको बारेमा थप जानकारी दिनको लागि हामीसँग एकैछिन पछाडि हाम्रा युथ प्रोजेक्ट अफिसर विवश घिमिरे लाइभ टेलिफोन वार्तामा पनि रहनुहुनेछ। त्यतिन्जेलसम्मको लागि हामी हाम्रो कार्यक्रममा कुरिएर बस्नुहोला।
भूटानमा पहिलोपटक इलेक्ट्रिक कार पुगेको छ। जापानी कम्पनी निसान मोटरले भूटानलाई बेचेको 2 वटा इलेक्ट्रिक कार प्राइम मिनिस्टर छिरिङ तोब्गेले बुझेका छन्। निसान चीफ एक्जिक्युटिभ अफिसर कार्लस घोषणले थिम्पूमा 1 कार्यक्रमका 20 ती कार हस्तान्तरण गरेका हुन्। वातावरण मैत्री निसान लिफ विश्वको पहिलो इलेक्ट्रिक कार हो। यो कार हालसम्म 1 लाख जति बिक्री भइसकेको समाचार छ। भूटानले गत साल इलेक्ट्रिक कार भित्र्याउने घोषणा गरेको थियो। यसै सालको सेप्टेम्बरसम्ममा भारतको महिन्द्रा कम्पनीले पनि भूटानमा इलेक्ट्रिक कार बिक्री शुरू गर्ने बताएको छ। श्रोताहरू प्रस्तुत गर्दै थियौं तपाईँहरूको लागि संसारभर भइरहेका युवा सम्बन्धी गतिविधिको संगालो युवा गतिविधि र हामीसँग अब विकास एउटा गीत प्रस्तुत गर्ने पालो रहेको छ होइन?
हजुर, हामीसँग गीतको बोल रहेको छ। कुन गीत छ देवीजी हामीसँग?
निकै एउटा शब्द सुन्दा त निकै हाँस उठ्ने गीत छ, तोरी लाउरे भन्ने। तर यो चाहिँ अलिकति हेरौँ कस्तो गीत रहेको छ। मैले चाहिँ पहिलोचोटि सुन्न लागिरहेको छु यहाँबाट नै होइन, निकै रमाइलो नै होला। तोरी लाउरे मुभीको टाइटल ट्र्याक रहेको छ हामीसँग। तोरी लाउरे सुन्दै रहनु होला, त्यसपछि हामी अरू रोचक सामग्रीहरू तपाईँको लागि प्रस्तुत गर्नेछौँ।
हजुर, सुन्नुहोला तोरी लाउरे।
निकै छोटो गीत तोरी लाउरे हामी तपाईँहरूको लागि प्रस्तुत गर्दैथ्यौँ. तोरी लाउरे मुभीबाट टाइटल ट्र्याक नै युवाहरूसँग सम्बन्धित एउटा ट्र्याक रहेको थियो, सायद तपाईँले इन्जोय गर्नुहोला. श्रोताहरू, अस्ट्रेलियामा करिब 5,000 भुटानीहरूको पुनर्वास भइसकेको छ. यीमध्ये करिब 500 जति न्यू साउथ वेल्सका विभिन्न ठाउँहरूमा बसोबास गरिरहेका छन्. आउनुहोस् अब एकैछिन सुनौ ब्ल्याक छलमा रहेका भुटानीहरूको भुटानीहरू के गर्दैछन्, उहाँहरू कसरी बसोबास गरिराख्नु भएको छ र उहाँहरूको बारेमा अलिक एउटा रिपोर्ट हामी प्रस्तुत गर्दैछौ. यो रिपोर्ट एमएन टीवी अस्ट्रेलिया जो नेपाली टीवी रहेको छ को साप्ताहिक कार्यक्रम नमस्ते अस्ट्रेलियाको 65 श्रृंखलामा प्रसारित पत्रकार भीमसेन सापकोटाद्वारा तयार गरिएको रिपोर्ट हो. हामीले यो रिपोर्टलाई osnepalnews.com साझा गरेका हौ.
भुटानबाट नेपालमा शरणार्थी बनेको र नेपालबाट अस्ट्रेलिया आइपुगेका नेपाली भुटानी शरणार्थीहरू अहिले 5,000 संख्यामा अस्ट्रेलियामा रहेका छन्. उनीहरू पूर्ण रूपमा विस्थापित भइसकेका छन् र अस्ट्रेलियाले थप शरणार्थीहरूलाई अस्ट्रेलियामा भित्र्याउने पनि तयारी गरिरहेको छ. यस सम्बन्धी थप जानकारी अबको क्रममा.
तिरी मातिरी मुरली बाजो बिराइले खोलेको तिरी मातिरी मुरली बाजो बिराइले खोलेको जाई गए पानी बिरसाने चुनासेर बोलेको जाइ गए पानी बिर्साने छैन तेरा बोलेको.
कहिले भुटान कहिले जेलनेल र कहिले नेपालमा शरणार्थीको कष्टपूर्ण जीवन व्यतीत गर्दै आएका नेपाली मूलका भुटानीहरू अन्तत अस्ट्रेलियामा सफलतापूर्वक पुनर्स्थापित बन्न पुगेका छन्. संयुक्त राष्ट्रसंघ युएनले चालेको पहल अनुरूप करिब 5,000 भुटानी नेपालीहरू अहिले अस्ट्रेलियामा पूर्ण रूपमा स्थापित बनेका छन्. जीवनभर अनेक पीड़ा सहन गर्नु परे पनि अहिले भने सुखको श्वास फेर्न पाइएको यी वृद्ध वृद्धाको अनुभव छ.
अब अहिले त राम्रो लागेछ भन्नु पर्यो नि, बुढो अवस्था हुँदै गयो, अब उमेरमा उहाँ दुःख गरे पनि यहाँ आएर अहिले बुढाबुढी हुँदै जाँदा सुख भएको छ भन्नु पर्यो. अब होइन, अस्ट्रेलिया सुनिया मात्रै थियो, आइपुग्दा झन् राम्रो भएको छ नि. अब पखाल्नु पर्यो, सपना त उहीँ पुगे नि, आफूले चाहिँ पखाल्नै पर्यो नि त, याद गर्नु भएन. अगाडिको चाहिँ
भाषा जानिँदैन, ठाउँ ठिक छ होइन, तर अब हामी चाहिँ सुती खेती गरे नि त्यो पाइँदैन, यहाँ देखिँदैन, अलिकति अब अप्ठ्यारै भइहाल्छ नि हामीलाई त कहिले पनि.
म दोकान गरेर बसेको थिएँ 10-12 छोराछोरी 36 दोकान गरेर बसिरहेको थिएँ. दोडा बुढालाई ट्याक्क पक्रिएर लगो, कहीँ हामी हिँडेका ओरेका थियौँ, पक्रिएर लगेर 5 झेलमा राख्यो. हेलमा राखो 15-22 घोप्ट्याउँछ कुड्छ, केटा खाललाई चाहिँ च्यापो, हामी बुढालाई चाहिँ च्यापेन. छिनो है छिनो भन्छन्, रुन्छन्, चिच्याउँछन्, यो झन् झन् च्याप छ यसरी.
अस्ट्रेलियन सरकारले युएनसँग गरेको सम्झौता मुताबिक उनीहरूलाई पुनर्स्थापनाको पहल गरेपछि अहिले उनीहरू ढुक्क भएका छन्. तर पनि केही भने आफ्नो जन्मभूमिको यादले अझै मनको सुख नमिलेको गुनासो पोख्छन्. जहाँ पुगे पनि नेपाली परम्परा र रीतिरिवाजलाई जीवन्त राख्नुपर्ने मान्यता राखेका उनीहरू आफ्नो संस्कृतिलाई जगेर्ना गर्न समुदायका बीच बाक्लो भेटघाटको आयोजना गर्ने गरेको बताउँछन्.
केही भएको छैन र पनि पहिलेको धेरै बिर्सिँदो रहेछ, केही भएको छैन, राम्रो छ, राम्रै छ, सुखै छ, आनन्दै छ भन्नु पर्यो. टोक्रिन्टा छैन, खान पाएको छ, बुढाबुढी भयो, हिँड्न नसके गाडी छ, होइन, आनन्दै छ भनौँ.
अस्ट्रेलियन सरकारले उनीहरूलाई विमानस्थलमा उत्रिएदेखि नै आवास, भोजन, भाषा शिक्षा, तालिम, औषधि उपचार तथा रोजगारको उत्प्रेरणाका सेवाहरू उपलब्ध गराउँदै आएको भुटानी नेपालीहरूको संस्था एबीएका अध्यक्ष ओम ढुङ्गेल बताउँछन्।
सुरुमा अलिकति हामीले एउटा सिस्टम बनाएर लाइक एउटा कम्युनिटी अर्गनाइजेसन नै सेटअप गऱ्यौँ. त्यसको माध्यमबाट हामीले ककसलाई कुन किसिमले हेर्नुपर्छ भने एउटा होलिस्टिक अप्रोच भनौँ, बाबाआमाहरूलाई एक किसिमले हेर्नु पर्यो भनेदेखि युवाहरूको अर्कै छुट्टै समस्या छ त्यो हेर्नु पर्यो, नपढ्नेको अर्कै समस्या छ त्यो हेर्नु पर्यो, गरेर चाहिँ एउटा व्यवस्थित प्रकारले हामीले एउटा सिस्टम डेभलप गरेका छौँ जहाँ कि बाबाआमाहरूलाई रेगुलरली एउटा आइसोलेसनको इस्यु नहोस् भनेर चाहिँ एउटा संस्थामा रेगुलरली भेट्ने कार्यक्रम मिलाएको छौँ भनेदेखि, त्यस्तै गरी युवाहरूलाई चाहिँ हामीले स्पोर्ट्स एक्टिभिटीहरूमा भयो कुनै ट्रेनिङहरूमा भएर त्यसरी चाहिँ पोजिटिभली एन्गेज गर्ने उ गरेका छौँ, र अर्को ग्रुप छ जहाँ कि उनीहरूले इङ्ग्लिस अब पढेकै छैनन् उहाँहरूलाई पनि हामीले आफ्नै क्लासहरू चलाएर विकेन्डतिर इङ्ग्लिस पढाउने गरेका छौँ, गर्दाखेरि सबैलाई समेटेर चाहिँ अगाडि लानलाई कोसिस गरिरहेका छौँ हामी।
उनका अनुसार हाल अस्ट्रेलियाभरि 5,000 र सिडनीमा मात्र करिब 500 भुटानी नेपालीहरूलाई पुनर्स्थापित गरिएको छ।
त्यो एउटा सिडनीमा घर महँगो छ भन्ने भनाइ छ, तर अब अहिले हाम्रोमा भनौँ 80-90 फ्यामिली हुनुहुन्छ, त्यसमा मोर देन 25% भनौँ 20-25 जनाले घर किनिसक्नु भएको छ, जस्तो उहाँहरूले फर्स्टमा घर किन्नुभयो, त्यो पछि गर्दै गर्दै हामीले फेरि के गर्यौँ भनेदेखि बाबाआमाहरू हुनेहरूलाई चाहिँ भरिसके हिँडेर भेट्ने ठाउँमा गरौँ भनेर चाहिँ वर्ष दिन लाएर भए पनि भरिसके यही वरिपरि मिलाएको छौँ अहिले, गर्दाखेरि अहिले 7-8 फ्यामिलीहरू चाहिँ यहाँ हिँडेरै वरपर गर्न सक्नुहुन्छ, हामी नहुँदा पनि उहाँहरूले आफ्नै आफ्नै व्यवस्था गर्न सक्नुहुन्छ, गरेर चाहिँ एउटा व्यवस्थित प्रकारले उत्योहरू भइरहेछ।
सिडनीमा रहेका भुटानी नेपाली मध्ये 25% स्थायी रूपमा आफैले घर खरिद गरिसकेका छन् भने अन्यले खरिद गर्ने क्रम जारी राखेका छन्। अस्ट्रेलियाले थप संख्यामा पनि शरणार्थीहरूलाई नेपालबाट ल्याउने क्रम अगाडि बढाएको छ।
यहाँ त अब भन्नुपर्दाखेरि अस्ट्रेलिया त अब एकदमै सुरक्षित कन्ट्री लागेको छ होइन, अब नेपालमा भुटानमा भनेको चाहिँ अब त्यस्तै थियो, अब हत्या हिंसाहरू एकदमै बढी नै थियो, तर यहाँ आएर हामीले यताउता विचार गर्दाखेरि अब आएर स्टडीहरू गऱ्यौँ पढ्यौँ यताउता जान्यौँ होइन, सबै जान्दा चाहिँ एकदमै सुरक्षित कन्ट्री लाग्छ मलाई चाहिँ।
सो संस्थाका महासचिव पदम भन्छन्, सरकारले सके जति सहयोग गरेकाले नै उनीहरू सफलतापूर्वक स्थापित हुन सकेका हुन्।
हामीले सोचे भन्दा पनि राम्रो सुविधा पाए जस्तो मलाई चाहिँ अनुभव हुन्छ। हामी जब एयरपोर्टमा आइपुगेका थियौँ, एक प्रकारले संस्था जसले हामीलाई हेर्ने हो अस्ट्रेलियन सरकारको तर्फबाट उहाँहरू पनि रिसिभ गर्न हुनुहुन्थ्यो, र हाम्रो एबीए एसोसिएसन अफ भुटनी इन अस्ट्रेलिया हामी आउनुभन्दा अगाडि नै हाम्रो अग्रज दाजुहरूले यहाँ खोल्नु भएको थियो र उहाँकै प्रतिनिधि गएर पनि हामीलाई रिसिभ गरेको थियो, र हामीले चाहिँ सोचे भन्दा पनि राम्रो हामीलाई पहिलो दिनदेखि नै इम्प्याक्ट पर्न थाल्यो, र हामीले यहाँ आफ्नो समुदाय पाउँदाखेरि भोलिका दिनदेखि चाहिँ हामीलाई यहाँ साह्रो गाह्रो जस्तो केही कुरामा पनि थोरै अब नयाँ ठाउँ भएकाले हामी सबै कुरामा नयाँ थियौँ, कहाँ के पाउँथ्यो त्यो पनि थाहा थिएन, सामान्य कुराहरू जस्तो हाम्रो दैनिकी हामीले खाने वस्तुहरूदेखि लिएर लुगाफाटोको कुराहरूदेखि लिएर औषधि उपचारका कुराहरूदेखि लिएर ब्याङ्कका कुराहरूदेखि लिएर उहाँहरूबाट एक अस्ट्रेलियन सरकारकै तर्फबाट जुन केस वर्करहरू राखिन्थ्यो उहाँहरूले हामीलाई धेरै हेल्प गर्नुभयो, र हाम्रै कम्युनिटीबाट पनि हामीले धेरै नै त्यतिखेर सहयोग पायौँ, र हामीलाई त्यस्तो कहिले पनि फिल भएन जो कि यहाँ एउटा नयाँ ठाउँमा हामीलाई सङ्घर्ष गरेर अगाडि बढ्नुपर्ने भन्ने मनमा लागिरह्यो, तर अरूबाट सहयोग पाइरह्यौँ त्यसको लागि एकदमै खुसी छु म चाहिँ।
उनीहरूमध्ये धेरैले यहाँ रोजगार समेत प्राप्त गरिसकेका छन्। उनीहरूले आफ्नो नेपालीपन बचाउन आपसमा अन्तर्क्रिया भेटघाट भजन कीर्तन खेलकुद पर्वहरूको उत्सवलाई गौरवका साथ मनाउने गर्छन्। उनीहरू अस्ट्रेलियाको विभिन्न शहर एडिलेड ब्रिजबेन डार्विन लगायतका क्षेत्रमा बसोबास गर्दै आएका छन्। करिब 1.5 वर्ष अगाडि अवसरको खोजी गर्दै भूटान पुग्नुभएका नेपालीहरू घुम्दै फिर्दै अहिले अस्ट्रेलिया आइपुग्नु भएको छ। समयको बाढीले कहिले उहाँहरूलाई शरणार्थी बनायो त कहिले विभिन्न स्थानमा दुःख झेल्नु पर्यो। जेल र नेल भोग्दै अस्ट्रेलिया आइपुग्नु भएका उहाँहरू अहिले अस्ट्रेलियामा स्थापित भइसक्नु भएको छ। समयले उहाँहरूको जीविका र भूगोल परिवर्तन गराए पनि नेपाल र नेपालीलाई माया गर्ने मन भने परिवर्तन गराउन सकेको छैन, र यो नेपाललाई माया गर्ने मन आगामी पुस्ताहरूमा पनि सर्दै जाने लक्षण देखिसकेको छ।
श्रोताहरू, अहिले हामी प्रस्तुत गर्दैथ्यौं पत्रकार भीमसेन सापकोटाद्वारा तयार गरिएको मक्कालो एमएनटीभी अस्ट्रेलियाको लागि अस्ट्रेलियाको साप्ताहिक कार्यक्रम नमस्ते अस्ट्रेलियाको लागि यो रिपोर्ट हामीले साबर गरेका थियौं अस नेपाल नेपाल न्यूज .com बाट। यो चाहिँ सिडनीमा रहेका भुटानीहरूको अहिले भइरहेका गतिविधि बारेमा चाहिँ उहाँ एउटा रिपोर्ट प्रस्तुत गरिराख्नु भएको थियो। र विकास, हामी अलिकति अबको पाठोमा हाम्रो समुदायमा के कस्ता कार्यक्रमहरू भइरहेका छन् भन्ने सिलसिलामा कम्युनिटी एनाउन्समेन्ट प्रस्तुत गरौँ होइन।
हजुर, हामीसँग कम्युनिटी एनाउन्समेन्टको रूपमा अहिले भर्खरै मात्र हाम्रो बासाको चुनाव भएको छ र नयाँ एक्जिक्युटिभ कमिटीहरू पनि त्यहाँबाट चाहिँ चुनाव पछाडि इलेक्टेड भएर आइसक्नु भएको छ र त्यस पछाडि संविधान त बासाको संविधानले भने अनुसारले एडभाइजरी बोर्ड र एपेक्स काउन्सिलको पनि चुनाव प्रत्येक दुई वर्षमा हुनुपर्ने भनेर जुन तरिकाले लेखिएको थियो त्यही अनुसारले चाहिँ एक्जिक्युटिभ बोर्डको अन्तर्गतको बासाको चाहिँ एडभाइजरी बोर्ड र एपेक्स काउन्सिलको पनि भर्खरै चुनाव सम्पन्न भएको छ र एपेक्स काउन्सिल अहिले हुने एपेक्स काउन्सिल फर्मेसन हुने प्रक्रियामा छ बासा र त्यस सम्बन्धी हामीले तपाईँहरूलाई जानकारी गराउन गइरहेका छौँ। एपेक्स काउन्सिल गठन गर्ने विषयमा हिजो मात्र 22 फेब्रुअरी 2014 को दिन चाहिँ सल्सबरीको सेन्ट जोन चर्च सल्सबरी एसए 5108 भन्ने स्थानमा चाहिँ मिटिङ भएको थियो र त्यस पछाडि एपेक्स काउन्सिल गठनको विषयमा छलफल भएको थियो र एपेक्स काउन्सिल गठन यसरी भएको छ। कार्यक्रमलाई सञ्चालन गर्नुभएको थियो मिस्टर डोम काफ्लेज्यूले र कार्यक्रमको सभापतित्व गर्नुभएको थियो बासाका भूतपूर्व अध्यक्ष जोगिन गजमेरज्यूले र कार्यक्रममा कार्यक्रमको भावी रणनीति र भावी योजनाको विषयमा पनि छलफल भएको थियो र कार्यक्रमको भावी योजना भनेर बासाले कुन कुन कुराहरूलाई अगाडि सारेको छ भनेर मिस्टर काफले डोम काफ्लेज्यूले हामीलाई जानकारी गराउनु भएको छ। उहाँले भन्नुभएको थियो उहाँले बासाको भावी योजना भनेको कुरो टुटफुट भएर रहिरहेको यदि समाज छ भने त्यस्तो समाजलाई एउटै छाताभित्र ल्याउने एकता भन्ने विषय चाहिँ मूल नारा रहेको छ कार्यक्रम बासाको भावी योजना अन्तर्गत र नेपालमा छुटिरहेको परिवारहरू जो जसको आफन्तहरू यहाँ हुनुहुन्छ र नेपालमा यदि परिवार छुटेका छन् भने त्यस्तो परिवारलाई चाहिँ स्पेसियल ह्युमेनिटेरियन प्रोग्राम अन्तर्गत अस्ट्रेलियन सरकारको परिवार रियुनियन गराउने परिवारलाई चाहिँ पुनरएकीकरण गराउने पुनर्मिलन गराउने यो एउटा प्रोग्राम हो अस्ट्रेलियन गभर्मेन्टले अगाडि सारेको र त्यस अन्तर्गत छुटेका परिवारहरूलाई अस्ट्रेलियामा पुनर्वास गराउनको लागि बासाले उल्लेखनीय भूमिका खेल्नुपर्नेछ भनेर भावी योजनाको रूपमा अगाडि बढाइएको छ। त्यस पछाडि भनेको समुदायको आवश्यकताको विषयमा पनि भावी योजनाको अन्तर्गत नै यसलाई राखिएको छ। समुदायको आवश्यकतालाई कसरी पूरा गर्न सकिन्छ समुदायलाई कसरी सहयोग गर्न सकिन्छ र कसरी सबल बनाउन सकिन्छ भन्ने विषयमा पनि बासाले आफ्नो भावी योजना राखेको छ र अस्ट्रेलियामा भुटानीहरू पुनर्वास भएको एन्युअल डे अथवा त्यसलाई सेटलमेन्ट डे पनि भनिएको छ पुनर्वास दिवस भनेर त्यसलाई पनि कसरी मनाउने भन्ने विषयमा छलफल भएको थियो भनेर जानकारी गराइएको छ र युथ अवेरनेस प्रोग्राम भनेर पनि भनिएको छ युवा युवतीहरूलाई र कम उमेर भएका विद्यार्थीहरूलाई पनि कसरी चाहिँ सक्षम बनाउन सकिन्छ कसरी सचेत बनाउन सकिन्छ भन्ने विषयमा पनि भावी योजनाको रूपमा अगाडि सारिएको छ।
त्यसै गरी यो 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 कार्यक्रमले चाहिँ जो एउटा बैठक बसेको थियो यो कार्यक्रम यो बैठकले चाहिँ समुदायका लागि अर्गनाइजेसन बासाको अर्गनाइजेसनका लागि चाहिँ एपेक्स काउन्सिलको नामावली चाहिँ प्रस्तुत गरेको छ जस अनुसार विभिन्न समाजबाट चाहिँ आफ्नो प्रतिनिधिहरू पठाउने क्रम जारी छ। जस्तो भनौँ कि राई यानि कि किराँत समाजबाट कालोसिंह राई सोममाया सुब्बा चन्द्र राई हुनुहुन्छ। त्यस्तै गुरूङ समाजबाट पनि बासाले आफ्ना प्रतिनिधिहरू मागेको छ जहाँ प्रेम गुरूङ र मधु गुरूङ हुनुहुन्छ। योगी समाजबाट एलबी योगी र मेनुका योगी दुईजना हुनुहुन्छ भने त्यसै गरेर यस्ता यस्तो क्रम चाहिँ जारी छ जसले आफ्नो प्रतिनिधिहरू पठाएर आफ्नो कार्यक्रम आफ्ना भावी योजनाहरू प्रस्तुत गर्ने र बनाउने चाहिँ बासाले रणनीति प्रस्तुत गरेको छ होइन।
त्यसै गरी अहिलेका वर्तमान बासाका अध्यक्ष श्री कमल दाहालज्यूले एडभाइजरी बोर्ड भनेर चाहिँ सल्लाहकार समितिमा निम्नलिखित व्यक्तिहरूको नामावली अगाडि सार्नु भएको छ र यसमा चाहिँ बिर्ख गुरुङ जम्मा जम्मी हामीसँग 20 जना सदस्यहरूको नामावली छ एडभाइजरी बोर्डमा र यो हामी सरस्वती पढ्न गइरहेका छौँ। बिर्ख गुरुङ, जोगेन गजमेर, दिग्वीर राई, भविलाल विश्वा, कुलबहादुर राई, सुरेन घले, नरपति घिमिरे, शान्तिराम ढकाल, लक्ष्मण योगी,
सन्मान काफ्ले, नरबहादुर मंगर, काशी अधिकारी, गोपाल घिमिरे, टेकबहादुर राई, अमृता मंगर, सम्झौता राई, पवित्र दाहाल, बुद्ध पौडेल, योगमाया बचराई र मंगली गुरुङ। त्यसै गरेर क्लब अफ फर्मर चेयरपर्सन जो भूतपूर्व चेयरपर्सनहरू हुन्छ, सभापतिहरू हुन्छ, उहाँ चाहिँ जोगेन गजमेर र सुरेन घलेजीको चाहिँ एउटा समूह गठन गरिएको छ क्लब अफ फर्मर चेयरपर्सन्स भनेर। त्यस्तै अम्बर्स पर्सनको पनि नाम अलि हामीसँग प्राप्त भइसकेको छ। डोम काफले, अभिषेक गजमेर, इच्छा पौडेल, भानु अधिकारी, ज्योत्सना कार्की र गंगा अधिकारी, उहाँहरूलाई चाहिँ आफ्ना गुनासाहरू, केही चित्त नबुझेको कुराहरू भयो, उहाँहरूसँग चाहिँ सम्पर्क गरेर चाहिँ आफ्नो कुराहरू चाहिँ भन्न सक्नुहुन्छ। त्यसै गरी भाषाले आफ्नो अस्पाइस ग्रुपहरू भनौँ, हाम्रो कार्यक्रम युवा संसार, भुटनिज युथ ग्रुप, सिनियर्स प्रोग्राम जस्ता आफ्नो अस्पाइसहरू छन्, उहाँहरूकोबाट पनि आफ्ना प्रतिनिधिहरू चाहिँ भाषाको एक्जिक्युटिभ भनौँ अथवा एपेक्स काउन्सिल कहाँ राख्नुहुन्छ, उहाँहरूले आफ्नो प्रतिनिधिहरू चाहिँ को नामावली चाहिँ माग्नु भएको छ।
त्यसै गरी कार्यक्रमका सभापतित्व गरिरहनुभएका श्री जोगेन गजमेरज्यूले सम्पूर्ण भूतपूर्व एपेक्स काउन्सिलका मेम्बरहरू र सल्लाहकार समिति र ओम्बुड्स पर्सनहरूलाई पनि आफ्नो निस्वार्थ तरिकाले समाज सेवामा लागिरहनु भएको छ, समाजलाई ठूलो एउटा योगदान पुर्याइरहनु भएको थियो अगाडि पनि, उहाँहरूलाई चाहिँ निस्वार्थ तरिकाले धन्यवाद भन्नुभएको छ। र कार्यक्रममा चाहिँ करिब 50 जना भन्दा बढीको उपस्थिति रहेको थियो भनेर जानकारी गराएको छ।
यो त भाषाले गरेको आफ्नो कार्यक्रम र भावी रणनीति प्रस्तुत र एपेक्स काउन्सिल फर्मेसनबाट एउटा हामी जानकारी दिँदैथ्यौँ। र हामीसँग अर्को एउटा खुसीको खबर के प्राप्त भएको छ भने, हामीले पनि थाहा पायौं, हाम्रो युवा संसार कार्यक्रमको फेसबुक अथवा ट्विटर पेजमा पनि हामीले यो अपलोड गरेका थियौं। हाम्रो कार्यक्रम द गभर्नेन्स मल्टिकल्चरल अवार्ड्स 2013 लागि फाइनलिस्टको रूपमा चाहिँ पुग्न सफल भएको थियो र त्यसमा चाहिँ हामीले चाहिँ युथ अवार्ड प्राप्त गर्न सफल भएका छौँ यो कार्यक्रम। र युथ अवार्ड अर्गनाइजेसन, एउटा सानो अर्गनाइजेसनको तर्फबाट चाहिँ एउटा युथ अवार्ड हामीले प्राप्त गरेका छौँ, जो चाहिँ हामी युवा संसार एउटा अर्गनाइजेसन जो चाहिँ एउटा कम्युनिटीमा विभिन्न समुदायमा विभिन्न सामाजिक कामहरू गरिरहेको भनेर चाहिँ त्यसको लागि चाहिँ रिकग्नाइज गरेर दिएको अवार्ड हो। यो चाहिँ हामीलाई साउथ अस्ट्रेलियाका गभर्नर हिस एक्सिलेन्सी रियर एडमिरल केविन स्केयर्स एससीसीएससीआरएएनआरद्वारा चाहिँ प्राप्त भएको छ गत 18 फेब्रुअरीमा। यो निकै खुसीको खबर तपाईँहरूलाई। हामीले यी अवार्डहरू, 2-4 अवार्डहरू गत सालमा पनि प्राप्त गर्न सक्यौं। यो चाहिँ हामी भन्न सक्छौं तपाईँको माया, ममता, स्नेह, सहयोग, सद्भावको कारणले गर्दाखेरि हामी साउथ अस्ट्रेलियाको आवाज बन्न सकेका छौँ। भुटानीहरूको लागि एउटा नेपाली, भुटानीभाषी नेपाली र नेपाली भाषीका लागि पनि एउटा गहन आवाज बन्न सकेका छौँ। र हामीले चाहिँ भावी योजना अनुरूप यी कार्यक्रमको पहुँच अरू स्टेटमा पनि फैलाउने र अरू देश विदेशका कुराहरू पनि यस कार्यक्रमबाट प्रस्तुत गर्ने चाहिँ हामीले जमर्को गरिरहेका छौँ, जसअनुसार हामीले भुटानी कलाकारका गीतहरू पनि यसमा समावेश गर्ने गरिरहेका छौँ र विभिन्न ठाउँहरूबाट प्राप्त समाचारहरू पनि यहाँबाट हामी दिइरहेका छौँ। विकास
हजुर, यो श्रोता मित्र यदि सुनिरहनु भएको छ भने, यो हामीले जुन एवार्ड हामीलाई चाहिँ गभर्नर साउथ अस्ट्रेलियाको गभर्नरबाट यो जुन एवार्ड प्राप्त भएको छ, यो पक्का पनि हाम्रो मात्र उपलब्धि नभएर तपाईँहरूको माया र ममताले गर्दाखेरि नै हामी अहिले यो अवस्थामा आएको छौँ। र यो चाहिँ सम्पूर्ण साउथ अस्ट्रेलियावासी भुटानीहरू र संसारमा छरिएर बस्नुहुने भुटानी नेपालीहरूको लागि एउटा गौरवको विषय बनेको छ।
माया, ममता, सहयोग, सद्भावहरू दिइराख्नुहोला। तपाईँको सहयोग, सद्भाव र सुझावका कारण हामी रहनेछौँ रेडियो कार्यक्रमका रूपमा र हामी अपेक्षा गरिरहनेछौँ यस्ता कुराहरू। श्रोताहरू, तपाईँ सुन्दैहुन्छ रेडियो एडलेडको कार्यक्रम युवा संसार 101.5 मेगाहर्जमा र रेडियो .edu.au मार्फत संसारभर लाइभ। र विकास, हामीले कम्युनिटी एनाउन्समेन्ट पनि प्रस्तुत गर्यौँ, एउटा हामीसँग अब गीत रहेको छ।
हाम्रो गीतको बोल के रहेको छ देवीजी?
मजा छुट्टै भन्ने एउटा गीत हामीले ल्याएका छौँ। कस्तो छिटै खालको मजा चाहिँ सन्तोष अधिकारीले चाहिँ यो गीत मार्फत प्रस्तुत गरिरहेको छौँ, सुनौँ न होइन?
पक्का पनि कार्यक्रम मार्फत श्रोता मित्रलाई हामी आज छुट्टै मजा दिनेछौँ, अरू बेलाको भन्दा र अरू संगीत सांगीतिक भन्दा
अनि श्रोताहरू रेडियो छोडेर कतै पनि नजाउँ। यसपछि अब हुन गइरहेको नाटक सम्बन्धित जानकारी दिनको लागि चाहिँ युथ ग्रुपका प्रोजेक्ट अफिसर हामीसँग लाइनमा हुनुहुनेछ।
हजुर, यस गीत पश्चात
लाउनु पो मजा छुट्टै,
हजुर मज्जा छुट्टै भाइ सन्तोष अधिकारीको एउटा सुमधुर स्वरमा सजिएको गीत मज्जा छुट्टै तपाईँहरूले
तिम्रो सुन्दरताको गजल गाउन मजाै छुट्टै होइन
हजुर पानी झरीमा रुजेको बेलामा भिजेको बेलामा तिमीलाई भेट्न मज्जा छुट्टै पक्कै पनि मज्जा लिनुभयो श्रोता पनि
तपाईँहरूले नसा पिउनुको मज्जा छुट्टै पनि भनिरहेको छ सन्तोष अधिकारी
हजुर श्रोता साथी अब हाम्रो यस पछाडिको कार्यक्रमको सेगमेन्ट रहेको छ हाम्रा एकजना युथ प्रोजेक्ट अफिसरसँग विवस घिमिरे हुनुहुन्छ उहाँसँगको लाइभ इन्टरभ्यू र उहाँ चाहिँ अहिले भर्खरै मात्र एकदमै बिजी स्केड्युल निकालेर चाहिँ उहाँले हामीलाई उहाँको छोटो समय नाटक रिहर्सलमा पनि अहिले सायद व्यस्त हुनुहुन्छ उहाँले आफ्नो छोटो समय निकालेर हामीसँग कार्यक्रममा केही उहाँले गरिरहेको प्रोजेक्टको बारेमा चाहिँ जानकारी दिनको लागि हाम्रो लाइनमा उपस्थित हुनुहुन्छ हजुर विवश घिमिरेजी हो तपाईँलाई कार्यक्रममा स्वागत छ
हजुर धन्यवाद
हजुर अनि कस्तो छ तपाईँहरूको अहिले के गर्दै हुनुहुन्छ
अहिले हामी चाहिँ यो नाटक रिहर्सलमा अलिकति व्यस्तता नै रहिरहेका छौँ
अनि विवशजी अहिले तपाईँहरूको कार्यक्रमको बारेमा केही जानकारी गराउनुहुन्छ हामीलाई हुँदै गरेको अहिले जे कुरामा तपाईँहरू एकदमै व्यस्त रहनु भएको छ त्यसको बारेमा छोटो जानकारी गराउन सक्नुहुन्छ
हजुर एकदमै हामी युथ भुटनिस युथ ग्रुपले एउटा प्रोग्रामको आयोजना गरेको छ र यही 28 तारिक हामीले सल्सबरी हाई स्कुलमा प्रोग्राम गर्ने योजना मिलाएको छौँ र त्यसमा त्यो प्रोग्राममा हामीले एउटा स्पेसल ड्रामा फर द युथलाई चाहिँ अलिकति फोकस गरेर चाहिँ हामीले एउटा नाटक तयार पारिरहेका छौँ र हामी त्यो नाटक त्यहाँ श्रोताहरूमा हामी प्रस्तुत गर्न गइरहेको छौँ
हजुर विवशजी नाटक तपाईँहरूले अहिले तयार पार्दै हुनुहुन्छ रिहर्सल गरिरहनु भएको छ त्यसको पर्खाइमा चाहिँ श्रोताहरू दर्शकहरू चाहिँ त्यो हेर्नको लागि एकदमै आतुर भइरहेको अवस्था पनि अहिले जताततै सुन्न पाइएको छ तपाईँहरूले नाटक नै चाहिँ किन चुन्नुभयो विवशजी
हजुर नाटकै चुन्नुको एउटा विशेष उद्देश्य के हो भनेदेखि अब हामीले नाटकद्वारा चाहिँ हाम्रो कम्युनिटीमा के कस्ता समस्याहरू भइरहेका छन् के कस्तो चाहिँ फ्यामिलीमा एउटा प्रभाव भइरहेको छ त फ्यामिली बिचमा पनि भन्ने एउटा नाटक एउटा द्वारा चाहिँ हामीले केही युथ जेनेरेसनलाई चाहिँ केही इन्फर्मेसन दिन खोजिरहेको छौँ र त्यस कारणले गर्दाखेरि हामीले नाटकै चुन्न गएको छौँ
नाटकको अलावा अरू कार्यक्रमहरू के हुन्छन् विवशजी
नाटक एउटा रहेको छ भने अरू अन्य संस्कृति हाम्रो संस्कृति कार्यक्रमहरू पनि एक दुईवटा हामीले राखेका छौँ र त्यसमा हाम्रो डान्स हुँदैछ अनि त्यसपछि गीत पनि हामीले राखेको छौँ
हामीले सुने अनुसार एउटा युवासँग सम्बन्धित युवा जागरण सम्बन्धी नाटक हो यो र यसले चाहिँ तपाईँहरूले समाजमा यो नाटक प्रस्तुत गरिसकेपछि समाजमा के कस्तो प्रभाव पार्न सक्छ त्यसले युवाहरूलाई चाहिँ कसरी जागरूक बनाउनको लागि सहयोग गर्छ जस्तो लाग्छ तपाईँलाई
हजुर यो नाटक यदि अब युवाहरूले अब एटेन्ड भएर चाहिँ यो नाटक उनीहरूले खेप हेरिसके पछाडि भनेको उनीहरू आफैले एउटा रियलाइज गर्नेछन् कि ओहो यस्तो पो भइरहेको रहेछ समस्या त अब हामीले यो बाटोलाई छोडेर चाहिँ हामी राम्रो बाटोमा जानुपर्छ भन्ने एउटा सन्देश नाटकबाट उनीहरूले लिन सक्छन्
हजुर विवशजी नाटक हेर्नलाई नाटकको पर्खाइमा रहिरहनु भएका श्रोताहरूलाई शुल्क लाग्छ लाग्दैन नाटक हलभित्र पस्नको लागि शुल्क रहित नाटक हो कि शुल्क लागेर मात्र पस्न पाइन्छ भन्ने एउटा कौतूहल त भइरहेको छ यसको बारेमा के छ
हजुर यो एकदमै निशुल्क रूपमा हामीले प्रोग्राम गरिरहेका छौँ यसमा प्रवेश गरेको हामीले त्यसको पैसा राखेको छैनौँ यसलाई निशुल्कै भन्नुपर्छ र हाम्रो के चाहिँ जानकारी छ भने इन्ट्रेस्टेड अब जति पनि इच्छुक हुनुहुन्छ हाम्रो नाटक हेर्नलाई अलिकति इच्छुकता भएर बसिरहनु भएको छ उहाँहरूलाई चाहिँ के रिक्वेस्ट गर्न चाहन्छु भने हाम्रो सिटको अभावले गर्दाखेरि हाम्रो 180 मात्रै सिट भएकोले गर्दाखेरि चाहिँ हामी 5:50 चाहिँ हामी गेट बन्द गर्नेछौँ र 5:30 हाम्रो गेट ओपन हुँदैछ र 20 मिनटको ओरदरमा हामीले गेट बन्द गर्नुपर्ने आवश्यक छ र हाम्रो नाटकमा 180 भन्दा बढी मान्छे भयो भने हामीलाई नाटक गर्दै गरेको समयमा केही असर पुग्ने एउटा चाहिँ भएकोले गर्दाखेरि चाहिँ हामीले श्रोताहरूलाई चाहिँ के भन्न चाहन्छु भने टाइममै आइदिनु होला
अनि 180 जना भन्नुभयो त्यहाँभन्दा बढी हुनुभयो र उहाँले नाटक हेर्न पाउनु भएन भने पछि उहाँहरूको लागि त्यो नाटक हेर्नको लागि कस्तो नाटक देखाउनु भएछ मानिलिउँ म आउन सकिनँ 180 परेन भने मैले त्यो नाटक कसरी हेर्ने त्यसको लागि केही व्यवस्था गर्नु भएको छ
हजुर त्यसको लागि पनि हामीले व्यवस्था गरिरहेका छौँ. हामीले त्यसमा त्यहाँ नाटक देखाउने हो. जति पनि अब हेर्न इच्छुक हुनुहुन्छ उहाँहरू ढिलो आउनुभयो, पस्न पाउनु भएन, हेर्न सक्नु भएन भने उहाँहरूलाई पनि हामीले एउटा भिडियो खिचेर हामीले युट्युबसम्म युट्युबमा पनि हाल्ने योजना मिलाएको छौँ र त्यसमा हामीले एउटा कम्युनिटीमा एउटा डिभिडी पनि उपलब्ध गराउने हामीले योजना राखिरहेको छौँ.
विवशी राम्रो कुरा खानै भइरहेको छ. तपाईँले जानकारी दिनुभएको छ तपाईँको आगामी शुक्रबार हुने नाटक सम्बन्धी कार्यक्रमको.
हजुर विवशी नाटक त्यसरी चाहिँ नि रिहर्सल पनि गरिरहनु भएको छ, देखाउने समय पनि आइसकेको छ. त्यसको बारेमा हामीले कहाँनेरि र कुन समयमा हुने भनेर अलरेडी अगाडि एउटा गतिविधिमा पनि हामीले हाम्रा श्रोता मित्रहरूलाई जानकारी गराएको छौँ. तपाईँले पनि अहिले कुन समय कहाँनेरि हुने भनेर छोटो जानकारी गराइदिनु भयो श्रोता.
समय चाहिँ हामीले 5:30 हाम्रो 5:30 हाम्रो गेट ओपन हुन्छ र हामी ठ्याक्कै 6 बजेदेखि हाम्रो कार्यक्रम सुरु गर्छौँ र त्यसमा हाम्रो सल्सबरी हाई स्कुलमा हाम्रो कार्यक्रम हुने गइरहेको छ.
हजुर विवशी कार्यक्रममा सहभागी भइदिनु भयो धेरै धेरै धन्यवाद. र तपाईँलाई हामी यहाँबाट सम्पूर्ण युवा जो कार्यक्रम सुनिराख्नु भएको छ उहाँहरूको लागि चाहिँ एडलेट संगमद्वारा तयार पारेको गीत जो युवासँग समर्पित गीत छ त्यो यहाँबाट प्रस्तुत गर्न चाहन्छौ. विवशी तपाईँ यदि कसलाई यो गीत मार्फत कसैलाई डेडिकेट गर्न चाहनुहुन्छ कि?
हजुर त्यो गीत चाहिँ म सम्पूर्ण यहाँ अस्ट्रेलियामा हुनुभएका मेरा साथीहरू अथवा नेपालमा हुनुभएका साथीहरूलाई पनि त्यो गीत सुनाउन चाहन्छु.
हस्त विवशी जानकारीको लागि धेरै धेरै धन्यवाद.
हजुर हुन्छ हस्त धन्यवाद.
हजुर तपाईँका साथी र तपाईँलाई यो गीत हामी सुनाउन गइरहेका छौँ.
युवा हाम्रो हातले एलएस संगमद्वारा तयार गरिएको यो गीत र यसमा आवाज दिनुभएको छ महेश थुलुङले र यसलाई संगीत दिनुभएको छ जोगेन गजमेचीले.
हजुर
हजुर, संसारभरका युवाहरूको लागि जागरूक गराउनको लागि हामी एउटा गीत प्रस्तुत गरिरहेका छौँ। र योभन्दा अगाडि हामीले एक युवा, एक सक्रिय युवा कार्यकर्ता जो भुटानी समाजमा हुनुहुन्छ, उहाँसँग उहाँहरूको आगामी कार्यक्रमबारे कुराकानी गरिरहेका थियौँ। उहाँले निकै उहाँहरूको कार्यक्रमबारे निकै प्रष्ट तरिकाले जानकारी दिएर गइसक्नुभयो। हजुर श्रोताहरू, हामी अब तपाईँहरूका एउटा निकै राम्रो जानकारी, उपयोगी जानकारी प्रस्तुत गर्न खोजिरहेका छौँ। यो रहेको छ सिकाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू पनि विश्वमा नामी हुन्छन् र कलाकार बन्छन्, कोही खेलकुदमा पनि नामी हुन्छन्, कोही साइन्टिस्ट हुन्छन्, कोही के हुन्छन् भन्ने कुराहरू चाहिँ त्यसबारे थोरै जानकारी दिन चाहन्छु। लर्निङ डिफिकल्ट डिसेबिलिटिज भन्छौँ हामी अङ्ग्रेजीमा, जो चाहिँ सिकाइ आफ्नो सिक्ने क्षमताको अपाङ्गता हो, त्यसबारे त्यस विषयको अपाङ्गता भएका व्यक्तिहरू पनि समाजमा निकै ठूलो भएर चिनिने गर्दछन्। कहिले कहिले हाम्रो सोचाइ के चाहिँ रहेको छ भने उनीहरूले केही पनि गर्न सक्दैनन्, स्कूलमा राम्रो प्रगति गर्न नसक्ने व्यक्तिहरूले चाहिँ केही पनि गर्न सक्दैनन् भन्ने हाम्रो सोचाइ विपरीत यी भन्न गइरहेका दुई चारजना व्यक्तिहरूको उहाँहरूको क्रियाकलापबारे तपाईँहरूलाई चाहिँ आश्चर्य लाग्न सक्छ। उहाँहरू कोही कलाकार, कोही नायक, कोही नायिका, कोही खेलकुदमा निकै पोख्त हुनुभएर संसार नै चमकदार बनाउनु भएको छ भन्ने तपाईँहरूलाई जानकारी दिन चाहन्छु। पहिलो जानकारी रहेको छ केरा नाइटले, जो एकजना बेलायती नायिका हुनुहुन्छ। उहाँले सानै उहाँको छ वर्षको उमेरमा हुँदाखेरि डाइलेक्सिया भन्ने एउटा मानसिक रोग हो, जसमा चाहिँ जसले गर्दाखेरि चाहिँ एउटा पढ्न लेख्न असमर्थ बनाउने एउटा रोग हो। पढेको याद नहुने, लेख्न नसक्ने राम्ररी, पढेको कुरा नबुझ्ने खालको एउटा जो रोग हो, त्यो रोग सानैमा छ वर्षको उमेरमा लागेको थियो। तर पनि उसको अभिभावक, उहाँका अभिभावकले उसलाई चाहिँ पढ्न लेख्नमा धेरै ध्यान दिनु भन्ने निकै प्रेरित गरिराख्थे। तर प्रेरित गर्दा गर्दै पनि त्यो प्रेरणा लिएर चाहिँ केरा नाइटले विश्वमा एक निकै उत्कृष्ट नायिका भएर चाहिँ झुकिनु भएको छ। र उहाँले त्यस्ता व्यक्तिहरू, डाइलेक्सिया भएका व्यक्तिहरूले पनि प्रयास गरे जे पनि हुनसक्छ, मेरो उदाहरण लिनुहोस् भनेर चाहिँ श्रोताहरूलाई, यानि कि विश्व समुदायमा आफ्नो कुरा प्रस्तुत गर्नुभएको छ।
हजुर, त्यस पछाडि हामीसँग अर्को एकजना उदाहरणीय व्यक्तित्व हुनुहुन्छ, जसको नाम रहेको छ टोम क्रुज। उहाँ पनि चाहिँ सिक्न एकदमै कठिनाई हुने समस्याबाट ग्रसित हुनुहुन्थ्यो। बाल्यकालको अवस्थामा उहाँलाई सिक्नको लागि धेरै कठिनाई पर्थ्यो। बाल्यकालमा आफूसँगै अरू साथीहरूले स्कूलमा चाहिँ पढाएका शिक्षकहरूले सिकाएका कुराहरू छिटै ग्रहण गर्दाखेरि उहाँ चाहिँ त्यसमा सक्षम हुनुहुन्थेन, उहाँलाई गाह्रो पर्थ्यो। र उहाँ चाहिँ पछि गएर फिल्म प्रोड्युसर हुनुभयो, फिल्मको डाइरेक्टर पनि बन्नुभयो, र उहाँ स्वयं एक्टर भएर फिल्म पनि खेल्नु भएको छ, र उहाँ एक्टर हुनुहुन्छ।
उहाँले आफूले आफूलाई विकास फंक्सनल इलिट्रेट भन्नुभएको छ। उहाँले चाहिँ त्यो आफू सिक्न नसक्ने क्षमताको चाहिँ आफूलाई कटाक्ष गर्दै चाहिँ उहाँले म फंक्सनल इलिट्रेट थिएँ, तर बिस्तारो मैले पढाइ लेखाइ भन्दा पनि मैले गेम्स एन्ड स्पोर्ट्समा खेलकुदसम्म तिर ध्यान दिएँ, नाटकतिर ध्यान दिएँ,
र त्यो त्यो अनुसार मैले निकै उत्कृष्ट बन्न सकेँ विश्वमा र एउटा टोम क्रुज भन्ने बित्तिकै कसले चिन्दैन होला र अहिले अङ्ग्रेजी फिल्ममा होइन जस्तै उहाँले आएर चाहिँ एउटा लिटररी प्रोजेक्ट हलिउड एजुकेसन एण्ड लिटररी प्रोजेक्ट गठन गर्नुभएको छ र त्यहाँ उहाँको बोर्ड मेम्बर हुनुहुन्छ जसले चाहिँ त्यस्ता व्यक्तित्वहरू जो आफू टोम क्रुज जस्तै सानामा जसरी आफूलाई समस्या थियो त्यस्तै समस्या भएका व्यक्तित्वहरूको लागि चाहिँ सहयोग गर्ने एउटा संस्था हो।
त्यस पछाडि हामीसँग अर्को एकजना उदाहरणीय एकदमै चर्चित व्यक्तित्व हुनुहुन्छ ओर्ल्यान्डो ब्लुम र ओर्ल्यान्डो ब्लुम पनि त्यसै समस्याबाट उहाँ डिस्लेक्सिया भन्ने समस्याबाट पीड़ित हुनुहुन्थ्यो। बाल्यकालमा सिक्नको लागि उहाँलाई धेरै समस्या पर्ने थियो। उहाँले पनि आफूलाई आफूमा लर्निङ डिसेबिलिटी थियो भनेर स्वीकार्नु भएको छ र तर उहाँलाई त्यही लर्निङ डिसेबिलिटीले चाहिँ उहाँको लाइफमा उहाँको जीवनमा चाहिँ एउटा टर्निङ पोइन्ट भएर देखा पर्यो र त्यसैले चाहिँ उहाँलाई जीवनमा सफलता मिल्यो। उहाँले के विश्वास गर्नुहुन्थ्यो भने उहाँसँग डिसेबिलिटी त थियो, एक प्रकारको डिसेबिलिटी पढ्न सिक्नको लागि गाह्रो हुने एउटा समस्या थियो तर त्यसैले चाहिँ उहाँलाई आफ्नो भविष्यमा चाहिँ एउटा राम्रो लाइफमा उहाँलाई करियर बनाउनको लागि मदत गरेको थियो।
त्यस्तै अर्को व्यक्तित्व निकै प्रख्यात व्यक्तित्व हुनुहुन्छ स्विमिङ क्षेत्रमा माइकल फेल्प्स जो अमेरिकन स्विमर हुनुहुन्छ पौडी खेलाडी थाहा नै छ उहाँले अहिलेसम्म 6 गोल्ड मेडल पौडीमा जितिसक्नु भएको छ। उहाँको पनि त्यस्तै समस्या सानामा एकदमै सिक्न नसक्ने केही पढेको बोध नहुने त्यस्तो खालको समस्या थियो उहाँमा र उहाँका शिक्षकहरूले उहाँको माइकल फेल्प्स की आमासँग चाहिँ यसले संसारमा केही पनि गर्न सक्दैन यसले सिक्न सक्दैन भनेर चाहिँ शिक्षकहरूले भन्ने गर्थे भने माइकल फेल्प्सले अन्तिममा आएर चाहिँ त्यो स्वतः गलत साबित गरिदिए जहाँ एउटा स्विमिङमा आफ्नो ध्यान दिएर स्विमिङ खेलाडी बनेर चाहिँ उहाँले ओलम्पिकमा हरेक ओलम्पिकमा आफ्नो क्षमता स्विमिङ सम्बन्धी क्षमता देखाएर चाहिँ आफ्नो के भन्नु त्यस्ता बाल्यकालको कठिनाईलाई चाहिँ चिर्दै संसारमा विश्व प्रख्यात भएका छन् होइन
हजुर। त्यस पछाडि अर्को वुपी गोल्डबर्ग भन्ने एकजना व्यक्तित्व हुनुहुन्छ। उहाँलाई त उहाँ वयस्क भनौँ एडल्ट हुन्जेलसम्म हुन्जेलसम्म पनि आफूमा डिस्लेक्सिया भन्ने रोग छ भन्ने कुरो पनि पत्तो थिएन र उहाँलाई यो कुरो बोध चाहिँ भयो जतिखेर उहाँका शिक्षकहरूले उहाँ चाहिँ एकदमै स्लो सुस्त मनस्थितिको हुनुहुन्छ र उहाँ चाहिँ लाटो अथवा एउटा के भन्ने अपाङ्गता नै हुनुहुन्छ भनेर चाहिँ आफ्ना साथीभाइ र शिक्षकहरूले बारम्बार भन्दाखेरि चाहिँ उहाँलाई ममा यस्तो खालको रोग छ कि भन्ने कुरो उहाँले अनुभव गर्नुभएको थियो र उहाँ चाहिँ एकदमै ठूलो के भन्ने पर्फर्मर बन्नुभएको थियो। उहाँले त धेरैवटा एवार्ड पनि जितिसक्नु भएको थियो आफ्नो पर्फर्मेन्स देखाएर। त्यस्ता एवार्डहरूमा उहाँको एवार्डहरूमा चाहिँ उहाँले एम्मी भन्ने एवार्ड अनि ग्रामी अनि हुँदै हुँदै फिल्मी लाइनबाट ओस्कार एवार्ड पनि प्राप्त गर्नुभएको थियो। यति मात्र होइन उहाँले टोनी एवार्ड पनि जित्न सफल हुनुभएको थियो र उहाँ अहिले चाहिँ नै चिल्ड्रेन्स अथर अफ टू बुक्स भनेको के भन्ने के भनिन्छ देवीजी यसलाई यसको बारेमा प्रकाश पारिदिनुहोस्।
सायदै उहाँले त्यस्तो किताबहरू लेखेर
बालबालिका सम्बन्धी चाहिँ किताबहरू
डाइलेक्सियस हुनेलाई चाहिँ सिकाइ सम्बन्धीका किताबहरू होला उहाँले लेख्नु भएको
थियो।
त्यस्तै अर्को एकजना प्रख्यात व्यक्तित्व हुनुहुन्छ अमेरिकन टीवी पर्सनालिटी र एकजना कमेडियन व्यक्तित्व एकजना हास्य व्यङ्ग्यकार चेलेन हो। भर्खरै उहाँले आफ्नो टीभी सो मैले अब यहाँदेखि उता टीभी सो गर्दिनँ भनेर चाहिँ सन्यास लिइसक्नु भएको छ। उहाँको पनि त्यस्तो समस्या थियो बाल्यकालमा सिक्न नसक्ने विद्यालयमा हरेकचोटि हरेक इक्जाममा चाहिँ सी र डीको ग्रेड ल्याउने उहाँले तर अन्तिममा आएर चाहिँ उहाँले नै बिस्तारो सिकेर आफ्नो क्षमता विकास गरेर चाहिँ उहाँले आफै नै बीए इन स्पिच थेरापी भनेर चाहिँ स्पिच थेरापी आफैले पढेर अन्तिममा एकजना विश्वविख्यात कमेडियन हुनुहुन्छ। उहाँले चाहिँ जर्ज बुसदेखि लिएर अहिलेका अमेरिकन प्रेसिडेन्ट विभिन्न ठुल्ठुला व्यक्तित्वहरूसँग इन्टरभ्यू लिएर एउटा हास्य व्यङ्ग्य शैलीको इन्टरभ्यू लिएर चाहिँ गर्नुभएको छ र भर्खरै मात्रै उहाँले चाहिँ आफ्नो करियरबाट चाहिँ सन्यास लिइसक्नु भएको छ। यस्ता समस्याहरूबाट पनि ग्रस्त व्यक्तित्वहरू विश्वमा तारा बन्न सक्ने रहेछन् भन्ने एउटा जानकारी हामी प्रस्तुत गर्दैछौँ होइन विकास भन्दै अन्तिममा हामीसँग जानकारी अरू सामग्री रहँदा पनि हामीले विदा मागेर जाने बेला भइसकेको छ। श्रोताहरू अन्तिममा हामी यस कार्यक्रमबाट विदा माग्न चाहन्छौँ। जाँदा जाँदा हामी कुन गीत छोड्छौँ विकास?
हामीसँग गीतको बोल रहेको छ के गीत रहेको छ यहाँनिर म प्राविधिक गडबडी भएको कारणले गर्दाखेरि तपाईँहरूलाई अहिले छ्याट्टै यो भनिराख्नु तर मेरो अगाडि देखा परिसकेको छ स्क्रिनमा धाराबाट आउने चिसो पानी हो कि रक्सी शिव परिवारको बोलमा रहेको यो गीत तपाईँहरूलाई छोडेर जाँदैछौ।
हस् नमस्ते।
हस् नमस्ते।
तिम्रो बानी हो कि रक्सी यति मिठो नसा तिम्रो बानी हो